श्रोताहरू भर्खरै सुन्नुभयो नेपालका हाम्रा संवाददाता दुर्गानाथ शर्माद्वारा समाचार समीक्षा।
एसपीएस रेडियो समाचार, समसामयिक विषय र प्रेरणादायी कथाहरू तपाईँकै भाषामा, कुराकानीमा सहभागी हुनुहोस्। sbs.com.au/nepali।
श्रोताहरू, अब कार्यक्रम अगाडि बढाउँ। अब नयाँ आर्थिक वर्षको सुरुवातसँगै ट्याक्स रिटर्नको सम्बन्धमा चर्चा गरेर र त्यसका लागि चर्चा गर्नको लागि हामीसँग अहिले ट्याक्स विशेषज्ञ, कर विशेषज्ञ फोन लाइनमा हुनुहुन्छ, चुडामणि बेलवासेजी। चुडामणिजी, सबैभन्दा पहिले त नमस्ते।
नमस्कार।
हजुर, अब चुडामणिजी फोन लाइनमा हुनुहुन्छ। श्रोताहरू, यदि तपाईँलाई पनि ट्याक्स रिटर्न सम्बन्धीमा कुनै प्रश्न छ भने हामीलाई फोन गर्नुहोस्। 1300799926 फोन नम्बर एकपल्ट फेरि 1300799926। चुडामणिजी, अहिले त तपाईँहरूको टाइम व्यस्त होला है?
अहिले एकदमै व्यस्त छ, अब व्यस्त सुरु हुँदैछ। अब भर्खरै मान्छेहरूले ग्रुप सर्टिफिकेट पाउँदै हुनुहुन्छ, अब त्यसपछि हामी अब बिजी हुन सुरु भयो।
हजुर, अब सबैभन्दा पहिले त अब ट्याक्स रिटर्न अब प्रत्येक वर्ष गरिन्छ, तर एकपल्ट मात्र गरिन्छ होइन? अब यो बिचमा अब सरकारले विभिन्न नीति नियमहरू पनि ल्याउने गर्छ र यसले गर्दाखेरि मान्छेको ट्याक्स रिटर्न गर्ने तरिकाहरू पनि चेन्ज हुन जान्छ। के खासै केही परिवर्तन भएको छ त यो वर्ष हामीले ट्याक्स रिटर्न गर्ने सम्बन्धमा?
यो वर्षमा केही परिवर्तनहरू भएका छन्, जस्तो कि अब डिडक्सनको सवालमा पहिला कार एक्सपेन्सेसहरू हामीले ऊ गर्दाखेरि, हिसाब गर्दाखेरि त्यो 1/3 मेथड र 12% अफ दि ओरिजिनल भ्यालु भन्ने थियो, चारवटा मेथडहरू गर्न सकिन्थ्यो। अहिले त्यो 1/3 मेथड र 12% अफ दि ओरिजिनल भ्यालु मेथडलाई त्यसलाई चाहिँ स्क्र्याप गरेको छ। अहिले हामीसँग चाहिँ लग बुक मेथड र सेट पर किलोमिटर मात्रै छ। र अर्को एफबिटीको उसमा चाहिँ अब यो 1 अप्रिल 2015 लागू हुने गरेर एफबिटी कर चाहिँ उनीहरूले बढाएर 46% गरेर 49% बनाएको छ। अनि त्यसपछि इन हाउस सफ्टवेयर एक्सपेन्डिचर जुन हुन्थ्यो त्यसलाई चाहिँ 4 वर्षबाट 5 वर्ष गराएको छ। त्यस्तै अब यो स्मल कम्पनीहरूको, स्मल बिजनेसहरूको, जसको 20 मिलियनभन्दा कम
टर्नओभर
हुनेहरूलाई त्यसको ट्याक्स रेट चाहिँ तपाईँको 30%/28.5% ल्याएको छ। त्यस्तै गरेर त्यो जुन इन्डिभिजुअल बिजनेस हुनुहुन्छ र उहाँहरूले काम पनि गर्नुहुन्छ, इन्डिभिजुअल गर्नुहुन्छ भने उहाँहरूको त्यो कर तिर्ने पैसाको अप टु 1000 चाहिँ उहाँहरूले चाहिँ त्यो 5% दरले त्यो ट्याक्स रिबेट पाउनुहुन्छ, त्यो चाहिँ छ। अनि पहिला चाहिँ यो स्टार्टअप कस्टलाई डिडक्सनमा दिँदैनथ्यो बिजनेसको लागि, अहिले चाहिँ त्यो जस्तो कि अब गभर्मेन्टको फिजहरू भयो, त्यस्तै तपाईँको यो अरू यो सेयरहरू इस्यु गर्दाखेरिको भयो, त्यो रजिस्ट्रेसन कस्टहरू, त्यो चाहिँ अपफ्रन्ट डिडक्सनको व्यवस्था छ।
अब चाहिँ त्यसो भए त्यो डिडक्सन गर्न पाइन्छ, त्यो कुराहरू
पाइन्छ। हजुर,
अब यो एकदमै जे होस् महत्त्वपूर्ण जानकारी हो, खास गरी नेपाली समुदायमा धेरै नै अचेल बिजनेस गर्ने उद्यमीहरू हुनुहुन्छ र खास गरी स्मल बिजनेस चलाउने हुनुहुन्छ, उहाँहरूको लागि यो डेफिनेटली धेरै नै इम्पोर्टेन्ट मेसेज हो। तर अब यो त भयो बिजनेसको साइड होइन, तर अब हाउस होल्ड, कमन हाउस होल्डलाई चाहिँ बढी एकदमै एट्र्याक्ट गर्ने अथवा आकर्षित गर्ने कुराहरू चाहिँ जस्तो फ्यामिली ट्याक्स बेनिफिट ए र फ्यामिली ट्याक्स बेनिफिट बीले निकै नै आकर्षित गर्छ र कहिलेकाहीँ यो अलिकति कम्प्लिकेटेड भएर पनि आउँछ। यसपल्ट चाहिँ के छ त यो, यसमा केही परिवर्तन भएको छ कि, अथवा यो अलिकति बुझाइदिनुहुन्छ कि फ्यामिली ट्याक्स बेनिफिट सम्बन्धमा?
यो फ्यामिली ट्याक्स बेनिफिटमा दुईटा बेनिफिटहरू हुन्छ, एउटा पार्ट बे भन्नुहुन्छ, एउटा पार्ट बी हुन्छ। अब यो अहिले चाहिँ सबै सेन्ट्रल लिङ्कले हेर्ने हुँदाखेरि अब हामीसँग पनि सम्बन्धित हुन्छ, तर श्रोताहरूको लागि जान्नु चाहिँ आवश्यक जस्तो पनि ठान्छु मैले। अब यो फ्यामिली बेट बेनिफिट ट्याक्स पार्ट ए भनेको यो खालि यो ग्रोइङ चिल्ड्रेनहरूको हुर्काउनको लागि दिने, गभर्मेन्टबाट दिने सपोर्ट हो। त्यसमा अब 15 वर्षसम्मको बच्चाहरू छ भने उहाँहरू चाहिँ त्यो एउटा एलिजिबल क्राइटेरिया हो, त्यो पाउनुहुन्छ। र 16-19 छ र यदि फुल टाइम स्टडी गरेका छ भने उहाँहरू त्यो बच्चा पनि, त्यो बच्चा भएको फ्यामिली पनि एलिजिबल हुन्छ। त्यसमा चाहिँ अब यसलाई फ्याक्टर, विभिन्न फ्याक्टरले जस्तो कि अब फ्यामिली इन्कम, अनि त्यसपछि कतिजना बच्चाहरू छ, रेन्टमा बसेको हो कि आफ्नो हाउस हो कि, त्यो हिसाबले चाहिँ त्यो हिसाब गर्ने हुनाले यसमा चाहिँ अब तपाईँको इन्कम टेस्टेड हो, इन्कम टेस्टेड हुँदाहुँदै पनि त्यसमा चाहिँ नम्बर अफ चिल्ड्रेन कति छन्, अनि त्यसपछि रेन्टमा बस्ने हो कि अब आफ्नै घरमा बस्ने, त्यसले चाहिँ फ्यामिली बेनिफिट ट्याक्सको पार्ट ए कति पाउने भन्ने कुरा निर्धारण गर्छ। त्यसमा अब तपाईँको म्याक्सिमम दिने चाहिँ अब जस्तो कि ऊ यो पार्टीको चाहिँ रिडक्सन कतिबाट सुरु हुन्छ भने तपाईँको 51,903 भए त्यो पुग्दाखेरि इन्कम पुग्यो भने तपाईँको 20 सेन्ट बराबर $1 बराबर 20 सेन्टले त्यो रिडक्सन सुरु हुन्छ र पछि आएर फेज आउट हुन्छ। त्यसै गरेर सेकेन्ड टेस्टले चाहिँ के गर्छ भने तपाईँको 94,316 पुगेपछि 30 सेन्ट पर डलरले चाहिँ त्यो रिडक्सन सुरु हुन्छ, त्यसपछि त्यहाँबाट जान्छ।
र
अब यो फ्यामिली पार्ट त्यो बेनिफिट पार्ट ए चाहिँ फेरि पाउनको लागि विभिन्न टेस्टहरू पास गर्नु पऱ्यो र अरू बेनिफिट पाउनको लागि फेरि फ्यामिली पार्ट ए पाउनु पऱ्यो, जस्तो कि स्कुलको त्यो होलिडेमा बच्चाहरूलाई दिने बोनसहरूदेखि लिएर त्यो अरू एलिजिबिलिटी क्राइटेरियालाई पनि पार्ट ए भन्छ। सो बेसिकली पार्ट ए भनेको तपाईँको यो राइजिङ चिल्ड्रेनहरूको भएको लो इन्कम फ्यामिलीले पाउने कुरा भयो। अनि पार्ट बी भनेको तपाईँको चाहिँ सिङ्गल इन्कम अर्नर, जो घरमा चाहिँ एकजनाले मात्रै काम गर्नुहुन्छ र उहाँको पहिला चाहिँ अलिक बढी थियो, पहिला 2 लाख थियो, त्यसपछि 1 लाख बनायो, अहिले चाहिँ आएर मेजर चेन्ज भनेको उहाँको फ्यामिलीको टोटल इन्कम 1 लाख भएसम्म र एउटा मात्रै एकजनाले मात्रै काम गर्नुहुन्छ घरमा भने त्यो पार्ट बीलाई पनि एलिजिबल हुन्छ।
हजुर, भनेपछि 1 लाखभन्दा बढी कमाइ भयो भने हाउस होल्डको चाहिँ त्यो सुविधा पाइएन, होइन
पाइएन, जस्तो कि तपाईँलाई चाहिँ अब हस्बेन्डले काम गर्नुहुन्छ उहाँको तलब चाहिँ 1 लाखभन्दा बढी छ, तर अब श्रीमतीले तपाईँको काम गर्नुहुन्न भने सिङ्गल इन्कम अर्नरलाई दिने भए त पनि उहाँहरूको त्योबाट वञ्चित हुन्छ।
हजुर,
अहिले आएको मेजर चेन्ज भनेको त्यही हो, त्यो चाहिँ थ्रेसहोल्ड पहिला 1,50,000 थियो, अहिले चाहिँ 1 लाखभन्दा आयो भनेपछि अब भनौँ न लो इन्कम मिडल इन्कम अर्नरले तपाईँको फ्यामिली बेनिफिट बी पाएन।
हजुर, हो यही सम्बन्धमा सायद गत वर्ष अलिकति विरोध पनि भइरहेको थियो यही कुरालाई लिएर। अब हजुर, अब चुडामणी चाहिँ अर्को विषयतर्फ पनि लागौँ, अब यो डिडक्सनको सम्बन्धमा, अब कतिपयले चाहिँ यो डिडक्सनको सम्बन्धमा के कुरा चाहिँ अब बिजनेसको त आफ्नो ठाउँमा छँदैछ तर एउटा इन्डिभिजुअल तरिकाले हेर्दाखेरि कमन हाउस होल्डले चाहिँ के कुराहरू चाहिँ खासै मुख्य कुराहरू चाहिँ के डिडक्सन गर्न मिल्छ, जस्तो अब कामको लागि किनेका लुगाहरू जुत्ताहरू लगायतका के विषयहरू छन् त्यस्तो?
हजुर, अब यसमा चाहिँ के छ भने डिडक्सनको कुरामा पाउँछ थुप्रै कुराहरू डिडक्सन, जस्तो कि कार एक्सपेन्सेस पाउँछ। कार एक्सपेन्सेसमा तपाईँको एउटै जब छ भने कामबाट घरमा घरबाट काममा जाँदाखेरिको पाउँदैन, तर एउटा जब सिद्धाएर अर्को जबमा जानुहुन्छ भने वान जब टु अनदर जब गरेको त्यो एउटा डिस्टेन्सको त्यो जति हुन्छ त्यो हिसाब गरेर त्यसको डिडक्सन पाउँछ कार एक्सपेन्सेसमा।
हजुर,
अब अर्को चाहिँ तपाईँको वर्क रिलेटेड ट्राभल भन्छ हामीले, त्यसलाई चाहिँ डोमेस्टिक ट्राभल अथवा वर्क रिलेटेड तपाईँलाई चाहिँ अब कहिलेकाहीँ अब डोमेस्टिक ट्राभल गर्नुपर्छ अथवा इन्टरनेसनल ट्राभल गर्नुपर्छ, त्यसमा चाहिँ आफ्नो खर्चको खर्च गर्नुपर्छ, कामले चाहिँ रिइम्बर्स दिँदैन अथवा त्यो चाहिँ पार्ट अफ द जब हो भने त्यो पाउनुहुन्छ। र अर्को चाहिँ युनिफर्म लन्ड्री भन्नुहुन्छ हामीले चाहिँ त्यो युनिफर्म लन्ड्रीमा, जस्तो कि अब हामीले त्यो प्रोटेक्टिभ क्लोथहरू लगाएर जानुपर्ने हुन्छ अथवा प्रोटेक्टिभ सुजहरू लगाएर जानुपर्ने हुन्छ, अनि त्यसपछि ब्याच भएको कपडाहरू लगाउनु पर्ने हुन्छ भने त्यो काममा त्यो पनि पाउँछ र सर्टेन एमाउन्टसम्मको लन्ड्रीको फेसिलिटी पनि पाउँछ। त्यस्तै गरेर सेल्फ एजुकेसन स्टडी भन्छौँ, त्यसमा चाहिँ कस्तो भने तपाईँले पढेको र तपाईँले स्टडी गर्ने कुरा चाहिँ म्याच हुनु पर्यो र त्यसले के गर्नुभयो त्यो स्टडीले त्यसले त्यो फर्दर एसेसेबल इन्कमको लागि लिड्स गर्छ भनेर चाहिँ हामीले त्यो टेस्ट पनि पास गर्नुपर्छ। मैले स्टडी गरेको छु, मेरो पढाइ पनि मिल्छ र पढाइ रिलेटेड चाहिँ
काम पनि छ भन्ने कुरा
पनि छ र त्यो काम त्यो पढाइ गरेको बापत मैले चाहिँ सिद्ध आएपछि मैले चाहिँ अरू बढी इन्कम जेनेरेट गर्छु र सरकारलाई कभर दिन्छु भन्ने हिसाबले त्यो कुरामा चाहिँ कन्भिन्स गर्नुभयो, त्यो एउटा भयो। अनि अदर वर्क रिलेटेड एक्सपेन्सेसमा जस्तो कि अब तपाईँ युनियनको मेम्बर हुनुहुन्छ भने युनियनको मेम्बरको मेम्बरसिप फीहरू पायो, अनि यदि त्यो आफ्नो इन्कम प्रोटेक्सन गर्नको लागि इन्कम प्रोटेक्सन इन्सुरेन्स गर्नुभएको छ भने त्यसको प्रिमियमहरू पाउँछ, अनि काममा चाहिँ पार्ट अफ द जब चाहिँ तपाईँलाई इम्युनाइजेसनहरू गर्नुपर्ने भयो अथवा पुलिस रिपोर्ट चाहिँ पार्ट अफ द जब चाहिँ त्यो गर्नुपर्ने छ भने र कामले रिमर्स त्यो भयो, अनि त्यसपछि अब कुनै आइटी फिल्डमा हुनुहुन्छ अब वर्क फ्रम होमबाट गर्नुहुन्छ भने त्यहाँ अब घरबाट गर्दाखेरिको हिटिङकोदेखि लिएर इन्टरनेटको अरूको भयो सर्टेन पर्सेन्टेज, त्यस्तै मोबाइल युज गर्नुहुन्छ भने मोबाइल भयो, अनि त्यसपछि काम रिलेटेड कम्प्युटरहरू युज हुन्छ भने त्यसको डिप्रिसिएसन र त्यसको पोर्सन पायो,
अनि त्यसपछि धेरै रहेछ डिडक्सन गर्ने कुराहरू।
हजुर, अरू ट्रेनिङहरू काम रिलेटेड त्यस्तो ट्रेनिङ गर्ने सबै छ, तर कामसँग रिलेटेड हुनु पऱ्यो, अब जस्तो कि अब कहीँ गएर हामीले कहीँ क्लिनिङ जब गर्छौँ कम्प्युटर किनेको छ भने भएन कि,
हजुर त्यो लिङ्क भएन भन्ने कुरा आयो,
भएन। अनि त्यस्तै गरेर डोनेसनहरूमा तपाईँको च्यारिटेबल स्टाटसलाई दिएको च्यारिटेबल स्टाटस प्राप्त गरेको अर्गनाइजेसनमा कति पनि डोनेसन गर्नुहुन्छ भने त्यो पनि पाउँछ, त्यसबाट केही आफूले गेन गरेको हुनु भएन, त्यो 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 डोनेसन उठाउँछ। त्यस्तै गरेर अब हामी जस्तै एउटा ट्याक्स प्रोफेसनलहरूलाई जुन फी तिर्नुहुन्छ त्यो चाहिँ फेरि एज अ एक्सपेन्सेस चाहिँ अर्को वर्ष ट्याक्स गर्दाखेरि ट्राभल खर्च सहित तपाईँले डिडक्सन क्लेम गर्न पाइन्छ।
ट्याक्स रिटर्न गर्ने क्रममा ट्याक्स एजेन्टलाई बुझाएको रकम पनि डिडक्सन गर्न पाइन्छ। अब
मतलब के हो, हजुर त्यसको मतलब के हो भने सरकारले तपाईँ चाहिँ मान्छेले ट्याक्स रिटर्न गर्दाखेरि एउटा प्रोफेसनलबाटै गरोस्, बरु हामी चाहिँ त्यो फी हामी बेहोरिदिन्छौँ नि त, अथवा फी चाहिँ डिडक्सनको सुविधा दिन्छौँ नि त भनेर एउटा प्रोफेसनलबाट गरोस् भनेर इन्करेज गर्ने एउटा ऊ पनि हो, माध्यम पनि हो।
हजुर हजुर, अब यही विषयमा कुरा गर्दाखेरि जस्तो अब खास गरी अहिले नयाँ आउने प्राय हाम्रो नेपाली विद्यार्थीहरूले चाहिँ कतिपयले एबिएन नम्बर झिकेको अथवा यहीँका स्थायी बासिन्दाहरूले पनि एबिएन नम्बर झिकेर काम गरेको भन्ने पनि सुनिन्छ होइन। एबिएन नम्बर झिक्ने खास गरी विद्यार्थीमा चाहिँ मैले के पाएको छु भने होइन मेरो एबिएन छ मैले ट्याक्स रिटर्न गर्नु पर्दैन, यो ट्याक्स नम्बरसँग रिलेटेड छैन भन्ने एउटा मिसकन्सेप्सन पनि पाएको छु। के खास मिसकन्सेप्सनै हो यो कि साँच्चै त्यस्तो
हो? यो साँच्चैकै मिसकन्सेप्सन हो। पहिलो कुरा त के हुन्छ भने एबिएन भनेको अस्ट्रेलियन बिजनेस नम्बर, त्यसमा चाहिँ तपाईँले बिजनेस गर्नुहुन्छ भने मात्रै त्यो त्यो टेस्टहरू पास गरेर एबिएन गर्नुपर्ने हुन्छ। तर अहिले कस्तो भएको छ भने तपाईँलाई चाहिँ अब एबिएन चाहिँ ट्याक्स फाइल नम्बर को सट्टा एबिएन युज गर्ने त्यस्तो भएको छ। अब त्यो ट्याक्स अफिसले साँच्चैकै टेस्ट उ गर्ने हो, त्यहाँ इम्प्लोइ भर्सेस चाहिँ कन्ट्राक्टरको एउटा चाहिँ टेस्ट छ कि त्यहाँ। त्यसो गर्दाखेरि कस्तो हुन्छ भने तपाईँले त्यही काम गर्नुहुन्छ, लगातार गर्नुहुन्छ, त्यही ठाउँमा जानुहुन्छ, त्यही रोस्टरमा जानुहुन्छ भने तपाईँ चाहिँ त्यो कन्ट्राक्टर नभएर तपाईँ चाहिँ इम्प्लोइको उसमा हुन्छ। तर मान्छेहरूले इम्प्लोयरहरूले धेरै जसोले चाहिँ एबिएनमा दिन रुचाउने कारण के भन्दाखेरि उनीहरूलाई चाहिँ त्यो इन्सुरेन्स गर्नु परेन, उनीहरूले सुपर तिर्नु पनि परेन, अनि त्यसपछि उनीहरूले चाहिँ त्यो लिभ लोडिङको कुराहरू पनि गर्नु परेन, उनीहरूले वर्कर्स कम्पन्सेसन दिनु परेन, पब्लिक लाइबिलिटीको इन्सुरेन्स गर्नु परेन भन्दाखेरि तपाईँले सबै हिसाब गर्दाखेरि त्यही मान्छेलाई त्यही काम एबिएनमा गराउँदाखेरि तपाईँको के अरे
इम्प्लोयर चाहिँ जे होस् त्यो जिम्मेदारीबाट हट्यो भन्ने कुरा आयो, त्यहाँ
जिम्मेदारीबाट हटेर उनीहरूलाई चाहिँ झन्डै 30-35% जति फाइदा हुन्छ कि। त्यो कारणले गर्दाखेरि तपाईँले चाहिँ एबिएनमा मात्रै दिन्छु भन्ने कुरा हुन्छ। र जब अब त्यो एबिएनको ट्याक्स रिटर्न गर्नु पर्दैन भन्ने एकदमै मिसकन्सेप्ट छ, उनीहरूले ट्याक्स अफिसले यो एबिएनबाट धेरै रेभेन्यू चुहाबाट भयो भनेर अहिले कन्स्ट्रक्सन इन्डस्ट्रीबाट जो जो एबिएनलाई चाहिँ पे गराएको छ त्यसको चाहिँ सबै डिटेलहरू पठाउनु भनेर लगाइसकेको छ, अहिले डाटा म्याचिङ भइसकेको छ। अरू क्षेत्रमा पनि एटिओ चाहिँ एकदम लगातार रूपमा लागिरहेको छ, जसरी हुन्छ यो डाटा म्याचिङको काम सिद्धाउनु पऱ्यो भनेर लागेको छ। त्यो गर्दाखेरि थुप्रै मान्छेहरूले यदि एबिएनको इन्कम डिक्लेयर गर्नुभएको छैन भने 4-5 वर्ष अगाडिसम्मको पनि तान्न सक्ने सम्भावना हुन्छ। त्यस कारणले मेरो सल्लाह के हुन्छ भने तपाईँले सक्नुहुन्छ भने एबिएनमा चाहिँ त्यो बिजनेस भए मात्रै गर्ने कुरा हो, एबिएनमा काम गर्ने होइन, यदि साँच्चैकै कन्ट्र्याक्टर होइन भने मेरो सल्लाह।
हजुर चुडामणिजी, समय एकदम कम छ हामीसँग, तर श्रोताहरूले एउटा सानो प्रश्न राख्नु भएको छ, यो अन्तिम प्रश्न सोधिहालौँ। जस्तो अब यो अहिले जुन नयाँ ट्रेन्ड आएको छ उबर अथवा एयरबिएनबी आफ्नो घरलाई पनि होटल टाइपले बनाउने अनि आफ्नो प्राइभेट कारलाई पनि ट्याक्सी को रूपमा चलाउने र त्यसरी आम्दानी गर्ने, त्यो चाहिँ कसरी क्यालकुलेट हुन्छ? छोटकरीमा भनिदिनु न प्लिज।
छोटकरीमा कस्तो छ भने उबरको के छ भने तपाईँ उबरलाई एक्ज्याक्टली सेम एज ट्याक्सी ट्रेड गरिन्छ, त्यसको लागि चाहिँ हामीले एबिएन रजिस्टर गर्नुपर्छ र जिएसटी पनि रजिस्टर गर्नुपर्छ र प्रत्येक क्वार्टरमा तपाईँले चाहिँ जिएसटी पनि एबिएनको तिर्नुपर्छ र चाहिँ त्यसको चाहिँ बाँकी रहेको पैसामा ट्याक्स पनि तिर्नुपर्छ। सो ट्याक्सीमा जसरी गरिन्छ त्यसरी नै जिएसटी र ट्याक्स चाहिँ उबरबाट पनि तिर्नुपर्ने हुन्छ। र आफ्नो कार युज गर्नुहुन्छ भने त्यो कार बापत भएको फ्युल खर्च अथवा त्यो रिपेयर एन्ड मेन्टेनेन्स अनि त्यसपछि इन्सुरेन्सहरू भयो, त्यसको कारको डिप्रिसिएसन अथवा लोनमा लिनुभएको छ भने त्यसको इन्ट्रेस्ट, त्यो चाहिँ प्रोफेसनली क्लेम गर्न सक्नुहुन्छ। एउटै काम छ र त्यो कारलाई अरू युज पनि गर्नुहुन्छ भने त्यो बिजनेस पर्सनको मात्रै पाइन्छ।
र
त्यो त्यो चाहिँ डेफिनेटली अहिले कस्तो मिसकन्सेप्सन कस्तो पाइएको छ भने एबिएन त्यो उबर चला ट्याक्स तिर्नु पर्दैन भन्ने हुन्छ, तर सबै क्यालकुलेसन गर्दा हेर्दाखेरि तपाईँ जिएसटी पनि तिर्नुपर्छ र ट्याक्स पनि तिर्नुपर्छ। त्यसो गर्दाखेरि अब त्यो फेरि एक कपी त्यो उबर कम्पनीले एक कपी ट्याक्स अफिसलाई यति पठायो, यति फलनाले यति कमायो भनेर पठाइदिन्छ, एक कपी चाहिँ तपाईँलाई पठाउँछ भनेपछि त्यो ट्याक्समा यताउता गरौँला अथवा जिएसटीमा गरौँला भन्ने पनि आश नगर।
हजुर, भनेपछि ट्याक्स नतिरि बस्न पाइएन होइन चुडामणिजी? जे होस् हजुर चुडामणिजी, यी सबै कम्प्लिकेटेड प्रश्नहरूको जवाब तपाईँले सजिलै तरिकाले दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र श्रोताहरूको केही जिज्ञासा छ भने हामी पछि फेरि कुरा गर्नेछौँ।
धन्यवाद।
हजुर, थ्याङ्क यू।
तपाईँ एसपिएस रेडियो नेपालीको साथमा हुनुहुन्छ। एसपिएस फुडमा तपाईँको अर्को खानाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू रहेका छन्। विश्वभरका व्यञ्जनहरूका हजारौँ रेसिपीहरूको परीक्षण गर्नुहोस्। एसपीएस फूड का विज्ञहरूले बनाएका खाना बनाउनुहोस् र कसरी बनाउने बारे भिडियो हेर्नुहोस्। sbs.com.au/food जानुहोस्।